श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आइपुगेका छौं। आजको श्रुति सम्वेकमा हामी राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट कथाहरू वाचन गर्छौं। मृत्यु मेला विदेशी भूमिका नेपाली कथाहरूको संग्रह हो। यो संग्रह 2069 सालमा प्रकाशित भएको हो। यसैभित्र संग्रहित राजुबाबु श्रेष्ठको कथा फतिमाको अनिदो रात अब हामीले सुन्ने कथा हो। साँझको 9 बज्दै थियो। फतिमा आदम सबै छोराछोरीहरूलाई खाना खुवाइवरि फटाफट घरधन्दा सक्न व्यस्त थिइन्। उनको कामको गति हेर्दा लाग्थ्यो आज उनलाई निकै ठूलो काम गर्नु छ। हरेक बिहिबार उनले यस्तै हतारो गर्छिन्। बेलुकीको काममा बिहिबार दिनभर उनी छुट्टै ऊर्जाका साथ काम गर्छिन्। काम नै कामको बोझले उनलाई कतिखेर दिन कट्छ पत्तै हुँदैन। मनमा कता कता काउकुती लागे जस्तै भइरहेको थियो उनलाई यतिखेर। उनको मन 25 वर्षीय तरुणीको जस्तै चञ्चल भइरहेको थियो। 6 दिनको कष्टकर पर्खाइपछि आउने बिहिबारलाई उनी अत्यन्त खुशी र आनन्दको बार बनाउन चाहन्थिन्। बिहिबार साँच्चै नै उनलाई स्वर्णिम दिन लाग्दथ्यो। त्यसैले बिहिबार साँझ पर्न साथै उनको खुसीको सीमा हुँदैनथ्यो। 9 बजेभित्रै भान्साको सबै काम सकेर छोराछोरीहरूलाई सुत्न पठाइहाल्थिन्। सधैँझै आज पनि उनले त्यसै गरिन्। छोराछोरी सुत्ने तर्खरमा लागेपछि बाँकी काम सकेर हातमुख धोई कोठातर्फ लागिन्। कोठाभित्र पसेर उनले छोराछोरी सुतेको ठाउँतर्फ सुस्तरी चियाइन्। टोकाबाट छिर्न साथै बायाँपट्टिको भुइँमा तीनैजना छोराछोरी लहरै सुतेका थिए। सबैलाई लगभग निदाइसकेको अवस्थामा देखि बिस्तारै बिरालाको चालले कोठामा बसिन्। दिनभरिको थकानले पनि उनलाई कुनै प्रभाव पार्न सकिरहेको थिएन। मनमा खुसीको बाढी पसिरहेको थियो। उनलाई के गरौं कसो गरौं भइरहेको थियो। कोठाको निस्तब्ध अँध्यारोले उनमा रोमाञ्चकता भरिरहेको थियो। कोठाको दायाँतर्फ रहेको काठको मचान जस्तो खाटमा पल्टिएर बाहिर जुनको उज्यालो हेर्दै आफूलाई भुलाउने प्रयत्न गर्दै थिएन उनी। उनलाई प्रत्येक सेकेन्ड घण्टा जस्तो लागिरहेको थियो। गर्मी ज्यादै भएकाले ढोका खुल्लै थियो। ढोकाबाट जुनको उज्यालो कोठाको केही भित्रसम्म आएको थियो। भित्रबाट बाहिरको हरेक गतिविधि प्रष्ट देख्न सकिन्थ्यो। घर बाहिरपट्टि ठूलो सिमेन्टको पर्खालले घेरिए पनि कम्पाउण्डभित्र एउटा सानो पक्की घर मात्र थियो। पक्की घर वरपर 3 वटा घाँसे झुप्रा थिए। पक्की घरसँगै टाँसिएको कोठामा थियो भान्साघर। कम्पाउण्डको उचाइ लगभग घरकै उचाइ बराबरमा थियो। जसका कारण भित्रका कुनै पनि गतिविधि बाहिरबाट देख्न सकिँदैनथ्यो। कम्पाउण्ड भित्र रहेको चारैवटा घरकर्काबाट सोझै नदेखिउन् भनेर सबै घरका बीच सिमानामा छुट्टा छुट्टै साना पर्खाल लगाएका थिए। ती पर्खाल हेर्दा उनीहरू एकै परिवारका नभई छुट्टा छुट्टै हुन् कि जस्तो भान हुन्थ्यो। त्यहीँभित्र रहेको एउटा घाँसी झुप्रोमा बस्दथिन् फतिमा। पूर्वपट्टि रहेको ठूलो फलामी मुख्य द्वारको मुखैमा उनको झुप्रो रहेकोले बाहिरबाट घरको कम्पाउण्डभित्र को को आउँछन् सबै उनको कोठाबाट छर्लङ्ग देख्न सकिन्थ्यो। रातको समयमा जब मुख्य ढोकाबाट कुनै पुरुष छाया उनको झुप्रोतर्फ बढ्थ्यो, उनको खुसीको सीमा रहँदैनथ्यो। उनको मुटुको चाल एकाएक बढ्न थाल्दथ्यो। छायाको टाउको आफ्नो कोठाको ढोकामा आइपुग्दा नपुग्दै उनका शरीरका रौँहरू ठाडा ठाडा हुन्थे। बाहिर गएर त्यो छायालाई हावाको बेगले ताने झै तानेर भित्र ल्याई आफूसँग टाँसु टाँसु लाग्दथ्यो। उनी त्यो छायासँग खेल्न आतुर हुन्थिन्। यतिखेर उनी खाटमा पल्टेर आशापूर्ण नजर ढोका बाहिर फ्याँकिरहेकी छिन्। ढोकाबाट छिनछिनमा हावाको शीतल लहर सरर पसेर उनलाई छोएर गइरहेछ। उनलाई त्यो शीतल हावाको स्पर्श लोग्नेको जस्तै लागिरहेछ। आनन्द भए हप्ताभरमा एक दिन लोग्नेको अँगालो पाउँदा उनलाई पर्व आए जस्तै हुन थालेको छ। घरभित्रै भएको लोग्ने भेट्न पनि देउता भेट्न जत्तिकै गाह्रो भएको छ। उनी सोचिरहेकी छिन्, यो लोग्नेको जात पनि गजबको हुँदो रहेछ। सँगै हुँदा सधैँ खटपट, टाढा हुँदा सधैँ तृष्णा। जति रुखो भए पनि साह्रै मिठो, जति रिसायो त्यति नजिक। अचम्मको आकर्षण र माया। लोग्नेले जे गरे पनि उनलाई लोग्नेको माया लागिरहेको छ। यद्यपि विगतको जस्तो न्यानो र आत्मीय छैन, तर पनि थोरै नै भए पनि लोग्नेको माया पाइरहँ जस्तो लागिरहन्छ उनलाई। सधैँ कान्छीसँग मात्र बस्दा उनलाई रिसले पारो तात्छ र लोग्नेलाई कुटेर थिलथिलो बनाऊ जस्तो लाग्छ। तर उनको रिस मनभन्दा बाहिर निस्कन सक्दैन। एक घण्टाको प्रतीक्षापछि पनि ढोकामा कुनै छाया नदेखेपछि उनको मनमा चिसो पस्छ। कतै आज बिहिबार पनि अघिल्लो हप्ता जस्तै त्यही नकचरी मोनिराखामै त बसेनन्। शङ्काको गरा फराकिन्छ, भित्रभित्र ईर्ष्याको बादल मडारिन थाल्छ। धेरै बेर प्रतीक्षा गर्दा पनि लोग्ने आफ्नो कोठामा नआएपछि एकाएक उनलाई लोग्नेबाट तिरस्कृत हुँदै गएको महसुस हुन थाल्यो। छटपट्टिले सीमा नाग्न थाल्यो। खाटको दायाँ बायाँ हात पसार्यो। खाट नितान्त खाली थियो। उनको छाती चिन्ताले बतबती पोल्न थाल्यो। आफूसँग सुत्न नआएको भन्दा पनि मोनिरासँग सुत्न गएकोमा बढी रिस उठ्यो। उनको मनमा अनेक कुरा खेल्न थाल्यो। के अब लोग्नेलाई उनको कुनै आवश्यकता छैन? के उनी थोत्रो कागज जस्तै मिल्काउन, च्यात्न र जलाउन भन्दा अरू कामका लागि उपयोग नहुने भइसकिन् त? किङ कर्तव्य विमूढ फतिमा खाटमा पल्टिएर जोनको उज्यालोतिर एकहोर हेरेर धेरै बेर घोरिरहेन्। उनको मस्तिष्कमा भर्खरै बिहे हुँदा इब्राहिमसँग बिताएका स्वर्णिम रातहरू सजीव बनेर आए। बिहे हुँदा ताकाका उनका उनलाई कति माया गर्थ्यो इब्राहिमले। इब्राहिम बिनाको रात उनको कल्पना बाहिरको हुन्थ्यो। साँझ पर्न नपाउँदै इब्राहिम उनको अगाडि उपस्थित हुन्थ्यो। उनको अगाडि बसेर मिठा मिठा कुरा गरी उनलाई खुसी पार्ने प्रयत्न गर्दथ्यो। त्यतिखेर उनलाई संसारै जिते जस्तो अनुभव हुन्थ्यो। हुन पनि एउटी नारीका लागि पति सुखभन्दा अमूल्य उपहार के हुन सक्छ? पतिको साथभन्दा प्यारो के हुन सक्छ? पतिको अंगालोभन्दा न्यानो के हुन सक्छ? जब तीन छोराछोरीको बाबु भइसकेपछि इब्राहिमले सावरीसँग दोस्रो विवाह गर्ने निर्णय गरे। उनको सपना बालुवाको घर चाहिँ फासफुस भयो, बताभङ्ग भयो। उनले धेरै रुई कराई गरिन्, तर इब्राहिम टसको मस भएनन्। उनको आँखा अगाडि इब्राहिमले सावरीलाई पत्नी बनाई घरमा भित्राए। हेर्दा हेर्दै उनको जीवनमा कालो बादल छायो। अब इब्राहिम उनको मात्र रहेनन्, दुईतिर बाँडिए। उनी एकान्तमा बसेर धेरै रोइन्। आँसुले छिरानी नभिजेको कुनै रात भएन, तर उनको रुवाईको कुनै अर्थ थिएन। देशको सरिया कानूनले नै पुरुषलाई चारवटासम्म बिहे गर्न छुट दिएकाले दोस्रो बिहे गर्नु कुनै पहाड़ खस्नु जस्तो थिएन सुडानी समाजमा। तर फतिमाका लागि त्यो घटना समुद्र सुक्नुभन्दा ठूलो थियो, आकाश खस्नु जत्तिकै थियो, पहाड़ बग्नु जस्तै थियो। पुरुषका लागि दोस्रो बिहे गर्ने कुरामा कानूनले नै छुट दिएपछि उनको केही जोर चलेन। केही दिनसम्म उनलाई लोग्ने र सावरीको अनुहार हेर्न समेत मन लागेन। सावरी लोग्नेसँगै पक्की घरमा बस्ने भई र उनका लागि तुरन्तै बन्यो आँगनमा नयाँ घाँसे जोप्रो। पुरूषहरूको शासन भएको समाजमा महिलाले बोल्नु ठूलो अपराध ठानिने हुनाले चुपचाप नयाँ झुप्रोमा बच्चाहरूसँगै सरिन् उनी। महिलाको काम सहन हो भन्ने कुरा उनले माइतीघरबाटै सिकेर आएकी थिइन्। त्यसैले पनि उनले कुनै विद्रोह गर्ने आँट गरिनन्। सावरीको आगमन पश्चात केही दिन लोग्नेसँगको साथ छुट्यो उनको। उनलाई लोग्नेप्रति तीव्र घृणा जागर आयो। उनले लोग्नेको कुनै वास्तै गर्न गर्न छोडिन्। तर केही दिनपछि इब्राहिम नै आएर उनीसँग फेरि बस्न थाले। त्यसपछि उनले हप्तामा तीन दिन लोग्नेको साथ पाउन थालिन्। लोग्ने आफै आएर उनलाई सम्झाएकाले उनको घाउमा थोरै भए पनि मलम लाग्यो, तर पहिला जस्तो माया भने पलाउन सकेन। उनको एक मनले लोग्नेलाई छाडेर छुट्टै बस्ने योजना बन्यो, तर उनलाई त्यसो गर्न पनि कानूनले रोक्यो। उनको देशको कानूनमा महिलालाई छोडपत्र गर्ने अधिकार थिएन, लोग्नेका विरूद्धमा उजुरी गर्ने छुट दिएको थिएन। उनलाई उनको बाबुलाई 10,000 सुडानी पाउन्ड तिरेर बिहे गरेको इब्राहिमले उनलाई लोग्नेलाई छाड्ने कुराले उनका बाबु पनि उनीसँग पक्कै खुसी हुने छैन, किनकि उनका बाबु पनि इब्राहिमको जस्तै दिमाग भएका पुरुष नहुन्। उनले सबैतिर सोचेर फेरि लोग्नेकै झुप्रोमा बस्ने निर्णय गरिन्। यद्यपि यो उनको निर्णयभन्दा पनि आफ्नो कमजोरीसँगको सम्झौता थियो। महिलालाई कुनै निर्णय गर्ने अधिकार नभएको समाजमा उनका लागि कुनै विकल्पहरू थिएनन्। त्यसैले उनले आफूलाई बाँध्ने कोसिस गरिन् र सम्झाइन् आफैलाई। दिन हप्ता महिना बित्दै गए। सावरी गर्भवती भएपछि सारा बोझ उनकै थाप्लोमा आयो। उनले सहनशील भएर सावरीको स्याहार सुसारमा कुनै कमी हुन दिइनन्। सावरीको अवस्था ठिक नभएपछि इब्राहिमका रातहरू फेरि फतिमाकै झुप्रोमा बित्न थाले। उनलाई केही महिना भए पनि ठूलो युद्ध जिते जस्तो भयो। लोग्ने आफूतिर धेरै बस्न थालेपछि उनलाई फेरि लोग्नेप्रति केही मोह बढ्न थाले। उनले सावरी पनि आफू जस्तै कमजोर र अधिकारविहीन महिला भएकाले मिलेर बस्नुपर्छ भन्ने सोचिन्। मिलेर बस्नको विकल्प नभएकाले उनले आफ्नो यत्नाली भ्याएसम्म असल सम्बन्ध बनाउने प्रयत्न गरिन् र केही हदसम्म सफल पनि बनिन्। मनमा जे भए पनि उनले सावरीलाई बहिनी जस्तै व्यवहार गर्न थालिसकेकी थिइन्। सावरीबाट बच्चा भइसकेपछि सुख दुःख जसो तसो दिन चलिरहेकै थियो। सावरीले बच्चा पाएको दुई वर्षपछि जब इब्राहिमले फेरि अर्को बिहे गर्ने निर्णय गरे, त्यसपछि चाहिँ उनलाई लोग्ने पशु जस्तै लाग्न थाल्यो। एकपटक फेरि उनको टाउकोमा पहाड़ खसे जस्तै भयो, तर उनी पहिला जस्तो दुःखी भएनन्। इब्राहिमलाई सम्झाउन पनि उचित सम्झिनन्। उनले इब्राहिमलाई राम्रोसँग बुझेकी थिइन् कि इब्राहिम आफ्नो निर्णयबाट पछि हट्ने छैन। सावरीले दुई तीन दिन रोई कराई सम्झाउने कोसिस गरिन्, तर इब्राहिमलाई उनको अनुरोध र आँसुले पकाल्न सकेन। अन्ततः इब्राहिम तेस्रो बिहे गर्ने तयारीमा लागे। इब्राहिम आफ्नो तेस्रो श्रीमतीका लागि फेरि 15,000 पाउन्ड तिर्न राजी भए। म कमाई गरेर तिमीहरूलाई पाल्छु, राम्रोसँग खाने लाउने बन्दोबस्त मिलाउँछु, चिन्ता नगर भन्दै उल्टै इब्राहिमले सम्झाउने प्रयत्न गरे फतिमा र सावरीलाई। फतिमाको छातीको पुरानो घाउ फेरि बल्झियो भने सावरीको छातीमा एउटा नयाँ घाउ लाग्यो। लोग्ने बाँड्नुको पीडा कति दर्दनाक हुन्छ भन्ने कुरा फतिमालाई राम्रो थाहा थियो, अब सावरीलाई पनि थाहा हुने भयो। तीन डिरीहा दुवै महिलाहरू दिनदिनभर रोएर एकअर्कासँग पीड़ा बाँड्न थाले। तर उनीहरू रुनु र नरुनुको कुनै अर्थ रहेन इब्राहिमका लागि। फेरि कम्पाउण्डभित्र धमाधम अर्को कोण निर्माण भयो मोनिराका लागि। फेरि भोजको आयोजना भयो। शेखको रोबरमा इब्राहिम र मोनिरा बीच विवाह सम्पन्न भयो। वरपरका छिमेकी र नाताकोताहरू निम्तालु भए। कसैले आश्चर्य मान्नन् यो विवाहलाई, तर सबैले सामान्य रूपमा लिए पनि फतिमा र सावरीका लागि सुनामी भन्दा पनि गहिरो पीड़ा बनेर आएको थियो यो विवाह। मोनिरासँग विवाह भएपछि केही दिनसम्म इब्राहिमले फतिमा र साबरीतर्फ त्यति ध्यान दिएनन्। फतिमालाई फेरि लोग्नेप्रति तीव्र वितृष्णा जागेर आयो। लोग्ने नभएर कुनै क्रूर अत्याचारी पुरुष लाग्न थाल्यो। लोग्नेको विरोध गर्ने साहस र अनुमति दुवै नभएकाले आफूभित्रको चोट मुटुमा नै दबाएर राख्नुभन्दा अर्को कुनै उपाय देखेन उनको पक्षमा। फेरि बिहे गर्ने मान्छेले केटीको बाबुले भने जति रकम चुक्ता गरेर बिहे गरेपछि उनीहरूले विरोध गर्नु र नगर्नुको कुनै अर्थ थिएन। उनीहरू सहमत असहमत हुनुको कुनै स्थान थिएन। उनले फेरि एकपटक जीवनको कठिन घडीलाई अत्यन्त कष्टका साथ आत्मसात गरिन्। अब उनले लोग्नेलाई लोग्ने होइन एउटा आम मान्छे सरह ठानेर आफ्नो दुःख कष्टबाट मुक्त हुने उपाय सोचिन् र सावरीलाई पनि त्यसै गरी सम्हाल्न सल्लाह दिइन्। अब लोग्नेलाई कुनै वास्ता नै नगर्ने गरी मनलाई बाँधिन्। उनी कठोर बन्ने प्रयत्न गर्न थालिन्। तर जति लोग्नेबाट पर पर भाग्ने कोसिस गरे पनि उनको मनबाट इब्राहिमको माया हटेर जान सकेन। हप्तामा एकै रात किन नहोस् आफ्नो लोग्नेको अँगालोमा बाँधिएर रहने इच्छालाई मार्न सकिनन्। फेरि उनी लोग्नेको थोरै दयाको पात्र बनिन् र उनका अनेक अनुनय विनयपछि मात्र हप्ताको बिहिबार एक दिन लोग्ने उनको भागमा पर्ने अलिखित सम्झौता भयो। त्यसै दिनदेखि उनलाई अरूबार लोग्ने सभा सावरी कहाँ जान्छ कि मोनिरा कहाँ बस्छ मतलब हुन छाड्यो र बिहिबारको दिन मात्र सधैँ लोग्नेको प्रतीक्षामा बस्ने बानी पर्न थाल्यो। त्यसै अनुरूप चल्न थाल्यो उनको जीवनचक्र। विगतको यादमा डुबुल्की मार्दै मध्यरात भइसकेको थियो। बाहिरबाट ढोका खोलेको आवाजले उनको स्मृतिको तितो मिठो क्रम भङ्ग भयो। उनी लोग्ने घरमा आइपुगेकोमा खुसीले उन्मत्त भइन्। उनको शरीरमा काँडा उब्रिन थाले। ढोका बाहिर जुनको उज्यालोमा लोग्नेको छाया हेर्न थाले। एकैछिनमा एउटा पुरुष छाया उनको ढोका अगाडि आएर टक्क उभियो। उनले प्रष्ट रूपमा लोग्नेको छाया चिनिन्। उनको मन भित्रभित्रै अत्तालियो। शरीरका सबै नसाहरूमा रक्तचाप बढेजै भयो। तर जब त्यो छाया उनको ढोकाबाट बायाँतर्फ मोडी पक्की घरतर्फ लाग्यो तब उनको मनमा अचानक चिसो पस्यो। उनी बिस्तारै खाटबाट उठिन् र लोग्नेको छाया गएतर्फ हेरिन्। लोग्ने सिधै मोनिराको कोठाको ढोकामा गई ढोका ढकढकाउन थाले। केही बेरमा मोनिराले ढोका खोली भित्र लगेर ढोका बन्द गरिन्। लोग्नेको यो व्यवहारले फतिमाले आफ्नो ठूलो अवहेलना भएको ठानिन्। उनले मनमा नै सोचिन् कि अब इब्राहिमको जीवनमा म रहनु र नरहनुको कुनै मूल्य छैन कि अब म इब्राहिमको खाँचो टाढा नसक्ने बुढी भइसकेँ। दुवै प्रश्नको उत्तर पाएन उनको मनले। उनलाई लोग्नेदेखि साह्रै रिस उठेर आयो। उनी सुस्तरी पाइला बढाउँदै मोनिराको कोठातर्फ लागिन्। कसैले थाहा नपाउने गरी ढोकाको चेपबाट भित्र चियाउन थालिन्। कोठाभित्र इब्राहिमले मोनिरालाई अँगालोमा कसेको देखि उनलाई सहिन सक्नुभयो। कमसेकम हप्तामा एक पटक भए पनि आइरहने लोग्नेले यसरी तिरस्कार गरेकाले उनको आक्रोशले सीमा नाग्यो। रिसको आवेगमा उनले सोचिन् दुवैजनालाई भान्साको दाउले छप्काइदिन्छु र जेल जान्छु। आखिर मलाई सधैँ दुःख कष्ट र तनाव झेलेर यस घरमा बस्नुभन्दा जेलमा बस्नु नै आनन्द हुन्छ। तत्कालै उनलाई आफ्ना छोराछोरीको भविष्यको चिन्ताले सतायो। उनको आत्माले त्यसो नगर्न खबरदारी गर्यो। उनले फेरि अर्को उपाय खोजिन्। यसरी दिनदिनै मरेर बाँच्नुभन्दा आफै विष खाएर मरिदिउँ। यो बाटो पनि उनलाई उचित लागेन। इब्राहिमको गल्तीका लागि म किन आफ्नो जीवन समाप्त गरौँ? बरु जति सकिन्छ लडेर बाँचौँ। उनी फेरि दृढ बनिन् र इब्राहिमसँग मौन युद्ध गरेर बस्ने निर्णयमा पुगिन्। अकस्मात मोनिराको कोठाको बत्ती निभ्यो। भित्र निष्पट अन्धकार छायो। फतिमाको जीवन जस्तै थियो त्यो अन्धकार। अन्धारोमा अब इब्राहिम र मोनिरा दुवै देखिएनन्। केवल मोनिराको मलिनो मुख, सुकसुकाहट र चलमलाहट उनको कानमा ठोकिरह्यो। उनीहरूको आवाजले उनलाई औडाह भयो। आफ्ना सबै इन्द्रियले काम गर्न छोडे जस्तो लाग्यो। धेरै बेरसम्म भित्रबाट एकहोरो एउटै लयको आवाज आइरह्यो। उनले एकाएक इब्राहिमसँगको पहिलो रात सम्झिन्। मनमा इब्राहिमको स्पर्शको मिठास दौडियो। उनको अङ्ग अङ्गमा सलबलाएका इब्राहिमका हातहरूले काउकुती लगायो। बलिष्ठ पाखुरा र अझै शक्ति भएको इब्राहिमको कसिलो अंगालोमा लल्याक लोलुक भयो उनको शरीर। उनको तन मन सबैमा स्वर्णिम याद स्वाद सञ्चारित भयो। यी सबै उल्लास र उन्माद कोठाभित्रको चर्को उत्कर्ष आवाजले क्षणभरमै ध्वस्त भए। उनलाई मोनिराको सुखदेखि डाहा लागेर आयो। अब आवाज बिस्तारै कम हुँदै थियो। उनको शरीर भकभक उम्लिएको पानी जस्तै तातिएको थियो। उनको शिरदेखि पाइतालासम्मका अवयवहरू इब्राहिमको स्पर्शको भोकमा थरथराइरहेका थिए। उनी त्यहाँबाट सरासर धारातर्फ बढिन्। धारामा पुगी धाराको टुटी मुनि थचक्क बसेर आफ्नो टाउकोमाथि धाराको फोरा खोलिन्। एकैछिनमा उनको शरीरको सबै लुगा नेत्रुक्क भिज्ने गरी शरीरभरि पानी दौडियो। धेरै बेरसम्म यसरी नै शिरमा पानी छाडेर उनी धारामा बसिरहन्। पानीले उनका तातिएका सबै अङ्ग अङ्ग पखालिएपछि मात्र उनी कोठाभित्र बसिन् र चिसा लुगा खोली आफ्नो खाटमा पल्टिन्। खाटमा सुतेर एकहोरो ढोकाबाट छिरेका जुनको उज्यालोको चोइटाहरूलाई हेरिरहन्। गर्मीको त्यो रातमा पनि उनलाई आफ्नो ओछ्यान हिउँ जस्तै चिसो अनुभव भइरह्यो। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनेको कथाको शीर्षक थियो फतिमाको अनिदो रात। राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट यो कथा हामीले वाचन गरेका हौं। यसै कथा संग्रहभित्रबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
कार्यक्रम श्रुति सम्वेकमा फेरि स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसै कथा संग्रहबाट हामीले वाचन गर्ने कथाको शीर्षक छ क्रिस्टिना एट द रेट। थेम्स नदीको पूर्वी किनारमा रहेको गोलघरमा बसेर लन्डन ब्रिजको दृश्यलाई क्यामेरामा कैद गर्न व्यस्त छिन् क्रिस्टिना। म गोलघरको बेन्चमा बसेर क्रिस्टिनाको यावत कार्यलाई हेरिरहेको छु। लन्डन ब्रिज, थेम्सको किनार र यो सिमसिम पानीले म भित्र अनुपम आनन्दको सञ्चार गराएको छ। रुझाउने किसिमको सिमसिम पानी परिरहेकाले हामी लन्डन ब्रिजतर्फ जान सकिरहेका छैनौं। थेम्स नदीको किनारको ढुङ्गा बिछाइएको फुटपाथमा मानिसहरूको चहल पहल बाक्लै छ। यसपालि लन्डनमा हिउँ नपरे पनि जाडाले भने नराम्ररी कक्राएकै छ। आकाश अध्ययारो बन्दै गइरहेकाले अलिकति दूरीमा रहेको लन्डन ब्रिज पनि त्यति स्पष्ट देखिएको छैन। तैपनि त्यसलाई ब्याकग्राउण्डमा पारेर डिजिटल क्यामेराबाट एकअर्काको फोटो खिच्न लागि परेका छौं हामी। वास्तवमा भन्नुपर्दा फोटो खिच्ने क्रममा आजै बिहान 10 बजे ट्राफल्गर स्क्वायरमा क्रिस्टिनासँग मेरो भेट भएको। हुलका हुल मान्छेहरूको बीचमा हामी एक्लो हुनुको अर्थले नै हामीलाई भेट गराएको थियो र हामी एकअर्कासँग नजिकैका थियौँ। अझ यसो भनौँ, त्यतिखेर एकअर्कासँग परिचय गरिसँगै हिँड्नु नै हाम्रो एक्लोपनको विकल्प थियो। समयले नै हामीलाई यस मोडमा पुर्याएको थियो। यो 5 घण्टामा मैले 100 फोटा खिचेँ उनका र त्यति नै खिचिनु होला उनले मेरा। 5 घण्टा अगाडिसम्म अपरिचित उनी कुराकानीकै क्रममा अहिले अत्यन्तै घनिष्ठ साथी जस्तो भइसकेकी छन्। कुराकानीकै क्रममा थाहा पाएको थिएँ उनी नर्वेबाट एक हप्ताका लागि एक्लै लन्डन घुम्न आएकी रहेछन्। तर म चाहिँ मौसम ठिक नभएकाले परिवारलाई कोठामा नै छाडी एक्लै निस्केको थिएँ लन्डन सहर घुम्न। फोटो खिच्ने र घुम्ने क्रममा भएका कुराकानीबाट उनी बाहिरबाट जति सुन्दर देखिन्छन् त्योभन्दा पनि बढी उनको मन सुन्दर रहेछ भन्ने किटानी गरेको थिएँ मैले। उनको हँसिलो मुहार र मिठो अनि प्रभावपूर्ण वाक्शैलीले मभित्र नजानिदो प्रभाव पारिरहेको थियो। कहिलेकाहीँ उनको त्यो सुन्दर मुहारमा गहिरो पीडा उर्लिरहेको प्रतीत हुन्थ्यो र क्षणभरमै लोप भएर जान्थ्यो। यस्तो लाग्थ्यो उनी हर क्षण खुसी हुन चाहन्छन्, हर क्षण रमाउन चाहन्छन् र ओस्लोलाई बिर्सेर लन्डनमा नै हराउन चाहन्छन्। तर पनि बारम्बार उनको अनुहारमा खेल्ने तनावका रंगले गर्दा वर्षाले धम्लिएको थेम्स र त्वानोले छोपेको लन्डन ब्रिजको प्रतिबिम्ब जस्तै अस्पष्ट देखिन्थिन् उनी। क्रिस्टिना, तिमी लन्डनमा भएर पनि कतै हराइरहेको जस्तो देखिन्छौ, के तिमीलाई ठिक छ? मैले उनको ध्यान आफूतिर तान्ने कोसिस गरेँ। हेर न सागर, मैले ओस्लो छाडे पनि त्यो डेभिडको भूतले मलाई अहिलेसम्म छाडेको छैन। उनको प्रत्युत्तरले म आश्चर्यमा परेकै छिन्। यो उनको व्यक्तिगत मामिला हो, त्यसैले चासो लिन पनि उचित ठानिन। तर मनले आफैसँग प्रश्न गरिरह्यो, को हो यो डेभिड जसले क्रिस्टिनालाई यति ठूलो पीडा दिए अझै उनको मनमा राज गर्न खोज्दैछ? पन्ध्र दिनको लन्डन बसाइमा यसरी एक्लै कहिले निस्केको थिइनँ म। परिवारसँग घुम्नको मजा नै अर्कै, तर परिवारको साथ जस्तो रमाइलो नभए पनि एक्लै घुम्नको स्वाद छुट्याउँदो रहेछ। हुन त मान्छे एक्लै आफ्नो लागि मात्र पनि बाँचेकै छन्, हाँसेकै छन्, यति टाढाबाट अर्काको मुलुकमा एक्लै घुम्न पनि आएकै छन्। तर हामी नेपालीमा भने एक्लै केही गर्ने आँट र सामर्थ्य कहिले आएन। हामी सधैँ अर्काको साथमा रहने बानी परेकाले पनि होला हामीले कहिले हाम्रा खुट्टालाई बलियो पारेनौ, एक्लै केही गर्ने सोच नै बनाएनौ, एक्लै केही गर्ने हिम्मत नै गरेनौ। घरदेखि अफिससम्म हामीलाई कसै न कसैको साथ चाहियो। परनिर्भरता यति बढ्यो कि हामी आफूभित्रको सम्पूर्णता खोज्न कहिले लागेनौ, अरूकै भरमा जीवन टार्न र गुजार्न अभ्यस्त रह्यौं। सागर, मेरो जीवनमा 5 पुरुषहरू आए, तर ती 5 मेरा जीवन साथी बन्न लायक थिएनन्। मैले एउटा इमान्दार पुरुष खोज्दा पनि पाइनँ यो संसारमा। आफ्नो मान्छेमा इमान्दारिता र माया खोज्नु पनि कुनै ठूलो कुरा हो र? क्रिस्टिना मेरो सोधाइ बिना नै आफ्नो जीवन कथा एकरो बोल्न थालिन्। म अमुक शान्त बसिरहे। म जीवनमा सबै थोक सहन्छु, तर बेइमानहरूसँग सम्झौता गरेर बस्न सक्दिनँ। बरु म एक्लै ठिक छु, एक्लै हुँदा आफूप्रति मात्र इमान्दार भए पुग्यो, कसैका बारेमा चिन्ता लिनु त परेन। उनको बोल्ने क्रम भङ्ग गर्न मन लागेन। उनी बोलिरहेन् निकै बेर, मैले सुनिरहे। सागर, धेरै मान्छे एक्लै पनि बाँचेकै छन्। अब म एक्लै बाँच्न चाहन्छु। एक्लै भएपछि कसैको माया त लाग्दैन, अनि बारम्बारको यो तनाव, पीडा र दुःख झेल्नु त पर्दैन, होइन त? यसपटक उनले मेरो तर्फबाट पनि उत्तर खोजिन्। एक्लोपन आफैमा तनाव, पीडा र दुःख हो क्रिस्टिना। मान्छेलाई एक्लै बाँच्न निकै कठिन हुन्छ। मान्छे एक्लै जन्मन्छ, एक्लै मर्छ भन्ने दर्शन कुरा लाग्छ मलाई। म त भन्छु, मान्छे अरू कसैका लागि जन्मन्छ र जीवनभर अरूका लागि काम गर्छ। यथार्थमा मान्छे आफ्नो लागि जन्मदै जन्मदैन। त्यसैले तिमी पनि अरूका लागि जन्मेकी हौ। तिम्रो लागि पनि तिमीले चाहे जस्तै कोही जन्मेका होलान्, तर खोज्ने प्रयास चाहिँ तिमीले नै गर्नुपर्छ क्रिस्टिना। के सबै पुरुषलाई एउटै कसीमा राखी मापन गर्न सकिन्छ? क्रिस्टिनाको संवेदनायुक्त भावावेशलाई केही हदसम्म भए पनि शान्त पार्ने प्रयास स्वरूप बिस्तारै आफ्नो मत राखे। सागर, तिमी नेपाली हौ, त्यसैले तिम्रो बारेमा भन्न मलाई कठिन पर्छ। तर मैले मेरो जीवनमा कहिल्यै भेटिने इमान्दार पुरुषहरू जति भेटेँ सबै स्वार्थी, डोङ्गी र हेपा। एउटी महिलाको मन बुझ्न सक्ने पुरुष होला जस्तो लाग्दैन यस संसारमा। उनी पुरुषहरूप्रति आगो ओकलिरहेकी थिइन्। मैले उनको आक्रोश निभाउने प्रयास पनि गरिनँ। सायद उनी आफ्ना पीड़ा सुनाएर मन पखाइरहेकी थिइन्। बारम्बार डेभिडप्रति आक्रोश बोक्दै थिइन्। क्रिस्टिना, तिमी त विकासको उत्कर्षमा रहेको युरोपीय समाजक महिला, हामीले सुन्दै आएका छौं युरोपमा महिला र पुरूषबीच रौं बराबरको असमानता र विभेद हुँदैन, तर तिमी कसरी पुरूषप्रति यति विघ्न कठोर भनेर बोलिरहेकी छौ? मैले क्रिस्टिनासँग थप जिज्ञासा राखे। सागर, चाहे संसारका जुनसुकै कुनामा बसेको मान्छे किन नहोस्, पुरुष पुरुष नै हुन्छ। पुरुषले चाहेर पनि महिलाको संवेदना बुझ्न सक्दैन। भौतिक विकासका सन्दर्भमा युरोपीय मुलुकमा तिमीले भने जस्तै विकासका कुराहरू भएका होलान्, तर जब जीवनको प्रश्न आउँछ त्यहाँ सबै पुरुषहरू उस्तै लाग्छन् मलाई। मसँग त्यस्तै अनुभव छ। मेरो जीवनमा आएका हरेक पुरुषले मसँग खेल्न चाहे र खेलेर गए। ती सबैलाई मैले कुनै न कुनै कोणबाट माया गरेँ र आफूलाई समर्पण गरेँ। तर तिनीहरूले जे चाहन्छन् म त्यही त्यही गरेर बसिरहन कसरी सक्छु? मेरो पनि त आफ्नै जीवन छ। सधैँ पराजित भएर बस्न मेरो आत्माले दिएन, त्यसैले म आज एक्लै छु यहाँ तिमीसँग। उनको आत्मसम्मानपूर्ण कुराले मानिस ध्वस्त हुन चाहन्छ, तर पराजित भएर बाँच्न चाहँदैन भन्ने हेमिङवेको उपन्यास ओल्ड म्यान एन्ड द सीको सार सम्झिरहेको छु। फेम्सको किनारमा क्रिस्टिनासँगको कुराकानी झन्झन जटिल बन्दै गइरहेको छ। उनी अत्यन्तै भावुक मुद्रामा देखिन्छन्। उनको कुराबाट यस्तो महसुस भइरहेछ कि जीवनमा उनले असफलताभन्दा केही हात पारेकी छैनन्, तर ती सब कुराको कारक थियो कुनै न कुनै पुरुष। कसरी कसरी म उनको जीवन कथाबाट नराम्ररी प्रभावित हुँदै गइरहेको छु। म भित्र उनीप्रति नजानी त माया पलाएको छ। उनका हरेक कुराले मलाई छोएको छ। म पुरुष हुँ, तर पनि उनको पुरुषप्रतिको आक्रोशलाई सहजै पचाएको छु। म सोचिरहेको छु, एउटा पुरुषको अगाडि पुरुषका बारेमा उनी विषभमन गरिरहेकी छिन्। म दुविधामा छु, उनी मबाट के चाहन्छन्? उनको कुराप्रति समर्थन या मात्र सहानुभूति? आजै मात्र उनको र मेरो चिन्जान भएको, तैपनि उनी म प्रति यति हार्दिकताका साथ प्रस्तुत भइरहेकी छिन्। विगत प्रतिको शून्यता र भविष्य प्रतिको अनिश्चितता बीच उनी मलाई एउटा नजिकको मित्रको स्थानबाट हेरिरहेकी छिन्। हुन त मान्छेको मन नहो, आफू हिँडेको बाटाको ढुङ्गा त प्यारो लाग्छ भने मान्छे त मान्छे नै हो नि। विचार मिलेपछि त्यहाँ रंग र जातको कुनै स्थान हुँदैन। युरोपियन र एसियन जस्ता मानव निर्मित परिचयको कुनै अर्थ रहँदैन। सायद उनको र मेरो नाता पनि हार्दिकताबाटै शुरू भएको हो, मानवीयताबाटै शुरू भएको हो। क्रिस्टिना, हेर त, लन्डन ब्रिज कति सुन्दर देखेको। मैले सोचेकै थिएन आज घाम लाग्नेछ। घामको सानो चोइटासँग पनि कति रहराउँछन् यी अँध्याराहरू। जीवन जतिसुकै अँध्यारो भए पनि आखिर उज्यालो नै प्यारो हुन्छ जीवनमा। के तिमीलाई उज्यालो मन पर्दैन? क्रिस्टिनाको ध्यान अन्तै मोड्ने प्रयास स्वरूप बोले। भर्खरै पानी परेर थाकेको लन्डनको आकाशमा पश्चिमबाट चियाएको थियो घाम। अस्ताउँदो सूर्यको प्रकाश पर्दा थेम्स नदीको पानीमा देखेको टलक र लन्डन ब्रिजमा देखेको सुन्दरताले मनमा च्याप्प समातेको थियो। साँच्चै लन्डनको सुन्दरताको सही परख आजै भएको थियो मलाई। सागर, म जीवनदेखि विरक्त लागेर एक हप्ताका लागि लन्डन आएकी थिएँ, तर ओस्लो छाडे पनि ओस्लोका यादै लखटिरहेछन् मलाई। मान्छेले वर्तमान जति नै खुसी खुसी बिताउँछु भने पनि विगतका घाउहरूको पीडाले उसलाई पिरोलिरहँदो रहेछ। मन नै नउग्रिएपछि त्यहाँ घाम लाग्नु र नलाग्नुको कुनै अर्थ नहुँदो रहेछ बुझौ। क्रिस्टिना अझै पीडाको पहिरोबाट उम्कन सकेकी थिएन। क्रिस्टिना, तिमी त खुसी खोज्न लन्डन आएकी होइन र? खुसी छेडेक नै किन नहोस्, त्यसलाई टिप्नुपर्छ, सँगाल्नुपर्छ। तिमीलाई हाँसेर बाँच्न पनि समय कम छ जीवनमा। यस्तो जीवनलाई पनि दुःख पीडा र असफलता सम्झेर किन बर्बाद गर्ने? प्लिज छाड तिम्रा यी कुराहरू र यो थेम्स नदीको किनारको साँझमा रमाइलो मनाऊ। उनलाई वर्तमानमा बाँच्न उत्साहित बनाउने प्रयत्न स्वरूप म बोले। तिमीसँगको यो छोटो भेटमा सम्झिरहनेछु जीवनमा। यस भेटले मलाई जीवनप्रति आशावादी बनाएको छ। म केही रमाउन थालेकी छु, तर अब सोच, तिमीसँगको साथ त्यति लामो छैन भन्ने जान्दा जाँदै पनि म तिमीसँग यति धेरै हाँस्न र नजिकिन चाहिरहेको छु। यो पनि एउटा मिठो ब्रह्मण्ड अरू के हुन सक्छ र सागर? मौसम सफा भएकाले हामी एक आपसमा कुराकानी गर्दै थेम्स नदीको किनारै किनार लन्डन ब्रिजतर्फ बढ्यौं। बेलुकीको 5:30 बजेको थियो। म अब क्रिस्टिनासँग विदा मागेर कोठातर्फ लाग्न चाहन्थे, तर उनलाई चटक्क छाडेर जान पनि सकिरहेको थिएन। मलाई थाहा थियो क्रिस्टिना मेरो जीवनको एउटा पात्र मात्र हुन् जोसँग एकैछिनपछि छुट्टिनु छ र जीवनमा सायद अर्कोपटक भेट हुन्छ भन्ने आशा अत्यन्त न्यून छ। त्यसैले पनि एकैछिन भए पनि क्रिस्टिनासँग त्यहाँ रमाउने इच्छालाई अन्यथा मान्ने पक्षमा छैन म। एकैछिनमा हामी लन्डन ब्रिजमा पुग्यौं र एकअर्काको फोटो खिच्न आउँछौं। उनले बाटो हिँड्ने बटुवासँग हामी दुईको फोटो खिचिदिन अनुरोध गरिन्। उनका र मेरा 5-7 वटा फोटो लन्डन ब्रिज सहित क्यामेरामा कैद भए। अब अन्धारोले आफ्नो साम्राज्य फैलाउने प्रयत्नमा रहेकाले म उनीसँग विदा माग्ने तर्खरमा थिएँ। मेरो हतारोलाई अब उनले पनि अनुभव गर्न थालिसकेकी थिए। लन्डन ब्रिजको माथिबाट थेम्स नदीको पानी हेरेर उनी भर्खरै बत्ती बन्न लागेको लन्डन सहरको दृश्य एकहोरो क्लिक क्लिक गरिरहेकी थिइन्। क्रिस्टिना, अब मलाई जानुपर्छ, मैले सुस्तरी बोले। मेरो आवाजले उसको ध्यान भङ्ग भयो। उनी एकैछिन असमञ्जस्यमा परे चाहिँ भयो। मेरो लागि अब त्यहाँ बसिरहनु सजिलो पनि थिएन। उनले मलाई एकहोर हेरिरहेन्। सागर, आजको रात तिमी मलाई साथ दिन सक्छौ? यो एक रातमा म मेरा जीवनका सबै पीड़ा तिमीसँग बाँड्न चाहन्छु। यो संयोगको रातलाई स्वर्णिम अनुभवका रूपमा सँगाल्न चाहन्छु। क्रिस्टिनाका अप्रत्याशित प्रस्तावले म एकैछिन अनिर्ग्रस्त भने। क्रिस्टिनाको लागि यो प्रस्ताव सहज र सामान्य भए पनि मैले यसलाई सहर्ष स्वीकार गर्न सक्ने अवस्था रहेन। क्रिस्टिनाको प्रस्तावले न त तत्काल स्वीकार्न सके न त नकार्न। एकै दिनको भेट र कुराकानीमा उनले यति नजिकबाट हेर्नेछन् भन्ने कल्पना पनि गरेको थिएन। म झन् दुविधामा परे। यो पुरुष मन तुरन्त क्रिस्टिनाको अनुरोधलाई स्वीकार गरी उनीसँग होटलतर्फ जान उत्ताउलियो। उनको सुन्दरताको अगाडि नतमस्तक बन्यो। मस्तिष्कको कुनै कुनामा झिल्को उठ्यो र बिस्तारै आगो सल्किँदै गयो चारैतिर। यो आगो निभाउन एकैछिन हम्मे हम्मे पर्यो, तर अन्ततः मैले आफ्नो मन र मस्तिष्कलाई नियन्त्रणमा राखेँ। क्रिस्टिना, लन्डनमा मसँग मेरी श्रीमती र छोराछोरी पनि आएका छन्। राति त म कोठामा पुग्नै पर्छ। म दुःखी छु तिमीलाई साथ दिन नसकेकोमा। मेरो असमर्थताले तिमीलाई पर्न गएको दुःखप्रति म क्षमा चाहन्छु र यसलाई मेरो अस्वीकृत नसम्झिदिन आग्रह पनि गर्छु। बिस्तारै प्रत्युत्तरमा बोले। मेरो जवाफले एकैछिन उनी अवाक हेरिरहेन्। मलाई अनुहार थोरै बिग्रियो, तर एकैछिनमा सम्हालिन उनले आफैलाई। सागर, तिमी सोच्दै होला यो कस्तो आइमाई हो। तिम्रो ठाउँमा म भएको भए पनि यस्तै सोच्ने होला। म तिमीलाई माया गर्छु त भन्दिन, तर जीवनमा यति नजिकबाट कुरा गरेको थोरै मान्छेमा तिमी पनि एक हौ। आजको यो भेटले जीवनमा भुल्न नसक्ने मान्छेमा तिमी पनि थपिएका छौ। तिमी पनि एक पुरुष छौ, तर किनकिन तिम्रो दृष्टिमा र प्रस्तुतिमा युरोपियन पुरुषहरूभन्दा भिन्न अनुभव गरेकी छु। तिम्रो यहीपनका कारण मैले तिम्रो साथ खोजेकी छु। उनले आफ्नो कुरालाई पुष्टि गर्ने प्रयास गरिन्, तर नजानेको पाराले म माथिको दबावलाई कायमै राखिन्। यो कुरा सत्य हो कि म पनि उनीसँग प्रभावित छु, उनीप्रति संवेदनशील छु। उनका जीवनका कतिपय प्रसंगहरूको साथ दुःखी बनेको छु र एउटा पुरुष हुनका नाताले ती सबै पुरुषहरूको तर्फबाट क्षमा याचना पनि गरेको छु। तर यति हुँदाहुँदै पनि उनी यतिखेर मेरो प्राथमिकतामा पर्नै सक्दिन। मसँग मेरो आफ्नै जिम्मेवारी छ। जब मान्छे जिम्मेवार हुन छोड्छन् तब ऊ मान्छे हुनु र नहुनुको कुनै अर्थ रहँदैन। यो चाहिँ पक्का हो कि म भित्रको मान्छेले उनलाई दुःखी बनाएर चटक्क छोडिजाने आदेश गर्न पनि सकिरहेको छैन। क्रिस्टिना, म विवश छु। मेरो मान्यता र मूल्यले तिमीलाई साथ दिन सक्ने अवस्था छैन। मेरो कर्तव्यले श्रीमती र बच्चा बच्चीसँगको साथलाई महत्वपूर्ण मानेको छ, त्यसैले तिमीले मलाई बुझ्नुपर्छ। यो सही हो कि मेरो जीवनमा यति नजिकबाट साथ खोज्ने तिमी प्रथम महिला हो। कसरी कसरी तिमीलाई मैले नजिकबाट अनुभव गरेको छु, तर मेरो आत्माले यतिखेर तिम्रो प्रस्ताव स्वीकार गर्न सकिरहेको छैन। अन्यथा नसोच, मेरो अभिप्राय तिमीलाई दुःखी बनाउनु हुँदै होइन। मैले उनलाई सम्झाउन कोसिस गरेँ। वा सागर, तिम्रो अस्वीकृति पनि कति मिठो। तिम्रो कुरालाई मैले सहजै ग्रहण गरेकी छु। म तिमीलाई बाध्य पार्न चाहन्न र तिमी विवश भनेर मसँग हिँड भन्ने इच्छा पनि राख्दिन। मान्छेले बाध्यता र व्यवस्थामा गरेका कार्यहरू सही हुन सक्दैनन्। तिमी आफ्नो परिवारलाई कति माया गर्दो रहेछौ। सलाम छ तिमीलाई। वास्तवमा मेरो खोज भनेकै तिमी जस्तै पुरुष हो। तिमीलाई भेटेपछि म भित्र रहेको पुरुषप्रतिको घृणा थोरै भए पनि घटेको छ। म जीवनप्रति आशावान भनेकी छु। त्यो डेभिड जसले मसँग एक वर्षको साथमा पनि कहिले जीवनका कुरा गरेन, मात्र भोकको कुरा गर्यो, मस्तीको कुरा गर्यो, र म बिरामी भएका बेला अर्कै केटीसँग डेटिङमा व्यस्त रह्यो, म स्वस्थ हुने दिनको प्रतीक्षासम्म गरेन। कति फरक छ त्यो डेभिड र तिमीमा, एउटा भोगमा लिप्त छ भने एउटा जीवनमा। धन्यवाद क्रिस्टिना, कमसेकम तिमीले मलाई बुझिदियौ, न त तिमीसँग छुट्टिन निकै गाह्रो हुने थियो मलाई। तिम्रो लन्डन बसाएर ओस्लो फर्केपछिको जीवन सुखद रहोस्। मलाई कता कता नरमाइलो अनुभूति भयो। क्रिस्टिना मलाई एक ओर हेरिरहन्, उनको अनुहारमा नजानिँदो उदासीपनले प्रवेश गरेको थियो। सागर, सायद लन्डन ब्रिजबाट हामी छुट्टिएपछि फेरि हाम्रो भेट हुने छैन। ट्राफलगर स्क्वायरदेखि लन्डन ब्रिजसम्मको यो छोटो यात्रा र तिमीसँगको परिचय जीवनको सुखद क्षण बनेर रहनेछ। हुन त आज तिमी मसँग बसे पनि भोलि बिहान त हामीले एकअर्कालाई छाड्नै पर्थ्यो। मान्छेले खोजेको कुरा सधैँ कहाँ पाउँछ र नपाउनु र नभेटिनुको मजा झन् अर्कै छ। क्रिस्टिना हल्का खुसी र दुःख मिश्रित स्वरमा बोलिन्। उनको कुराले मन केही हलुका भयो। जिन्दगीको यो बसाई मेरो लागि पनि एउटा छुट्टै सम्झनाको रूपमा रहिरहनेछ। मैले जति चाहे पनि क्रिस्टिनाको त्यो हँसिलो मुहारको भावुकता, बोलीमा रहेको मिठो आक्रामकपन र हार्दिकतालाई कदापि भुल्न सक्ने छैन। तर सम्बन्ध प्रभाव र मायाको कुरो जति नै गरे पनि सत्य यही हो कि यतिखेर मैले उनलाई छाड्नै पर्छ। मैले उनीसँग फेरि अन्तिम पटक जानका लागि अनुमति मागे। एकाएक उनको अनुहारमा थोरै पीड़ाका रेखाहरू कोरिएको अनुभव गरे। उनी केही बोलिनन्। उनले ब्यागबाट एउटा भिजिटिङ कार्ड मेरो हातमा दिँदै मलाई गुममा अंगालो हालिन्। केही बेरको अंगालोपछि मलाई त्यहीँ छोडेर मलाई हेर्दै नहेरी उनी सरासर लन्डन ब्रिजको पूर्वी किनारतर्फ लागिन्। म त्यहीँ उभिएर उनलाई एकटकले हेरिरहे। उनी एकटक पनि नफर्किकन पुल पार गरेर किनार किनार उत्तरतर्फ लागिन्। मन भारी भइरहेको थियो र कता कता केही छुटे जस्तो अनुभूति भइरहेको थियो। यतिखेर उनी पुल पारी पुगिसकेकी थिइन्। तल पुलमुनि थेम्स बगिरहेको थियो। पारी किनारामा बत्तीको उज्यालोमा उनको सानो आकृति हिँडिरहेको थियो। दूरी बढ्दै जाँदा केही बेरमा नै उनको आकृति बिलायो मेरो दृष्टिबाट। मलाई उनको अनुपस्थिति खल्लो लाग्यो। हतार हतार हातमा रहेको भिजिटिङ कार्ड हेरे। कार्डमा लेखिएको थियो krishna@yahoo.com। मनमा फेरि उनलाई भेट्ने लालसा जागेर आयो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक हो क्रिस्टिना एट द रेट। यो कथा राजुबाबु श्रेष्ठको कथा, हामीले उहाँको कथा संग्रह मृत्यु बेलाबाट वाचन गरेका हौं। आजको कार्यक्रममा हामीले मृत्यु बेलाबाट दुईवटा कथाहरूको वाचन गर्यौं। यी कथाहरूको वाचन सँगसँगै आजको लागि श्रुति सम्वेगको समय सकिएको छ। अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बिदा चाहन्छौ। शुभरात्री।